नमस्कार रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। लोकसेवा आयोगले हिजो 63 औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ। आयोगले 2078 श्रावणदेखि 2079 असारसम्मका विवरण समितिको प्रतिवेदन आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले राष्ट्रपति भण्डारी समक्ष हिजो पेश गर्नुभयो। आयोगले राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सरकारी सेवामा योग्य व्यक्तिहरूको भर्ना सुनिश्चित गर्ने उद्देश्यले स्थापित आयोगले शुरूमा निजामती सेवामा आफ्नो कार्य केन्द्रित गरे पनि क्रमशः संगठित संस्था लगायत सरकारी सबै सेवामा भर्ना सरूवा बढ़ुवा लगायतका कार्यमा योग्यता र औचित्य परीक्षण लगायतमा संविधानले तोकेको भूमिका निर्वाह गर्दै आएको छ। आजको अन्तर्संवादमा हामी आयोगको 63 औं वार्षिक प्रतिवेदन, कर्मचारीको योग्यता एवं आयोगका काम लगायतका विषयमा कुराकानी गर्नेछौ। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी। अध्यक्षज्यू स्वागत छ यहाँलाई।
धन्यवाद।
हिजो यहाँहरूले 63 औं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको छ। मुख्य रूपमा प्रतिवेदनमा के विषयहरू समावेश गरिएको छ?
लोकसेवा आयोग 2008 साल असार 1 गते स्थापना भएको, यसले 2016 साल पछि हरेक वर्ष वार्षिक प्रतिवेदन राष्ट्र प्रमुख समक्ष पेश गर्दै आएको छ र यो हिजो हामीले बुझाएको 63 औं वार्षिक प्रतिवेदन हो। यसमा खास गरी लोकसेवा आयोगमा पदपूर्तिको लागि लोकसेवा आयोगलाई संविधानको धारा 243 बमोजिम प्राप्त अधिकार र कर्तव्य बमोजिम पदपूर्तिको लागि जति पनि सरकारी निकाय र सार्वजनिक संस्थाहरूबाट मागहरू आएको छ ती मागहरूको सम्बन्धमा परीक्षा सञ्चालन गरेर सिफारिस गरेका विवरणहरू मुख्य रूपमा प्रस्तुत गरिएका छन्। त्यसमा खास गरी यस अवधिमा निजामती सेवातर्फ 1397 विज्ञापन तथा बढुवाका सूचनाबाट 3727 पदमा विज्ञापन प्रकाशित भएर कर्मचारी सिफारिस भएको विषय समावेश भएको छ। त्यस्तै यो यसमा चाहिँ दरखास्त दिने उम्मेद्वारहरूको संख्या पनि खुलाइएको छ। निजामती तर्फ करिब 4 लाख र संस्थान तर्फ करिब 5 लाख उम्मेद्वारले फारम भरेकोमा सिफारिस भएको स्थिति दर्शाइएको छ भने सबभन्दा बढी उम्मेद्वार रहेका 5 वटा जिल्लाहरू क्रमशः सप्तरी, धनुषा, सर्लाही, महोत्तरी र सिराहा रहेको र यी कुन कुन जिल्लाबाट कतिले दरखास्त पेश गरेका छन् र कतिजना सिफारिस भएका छन् भन्ने कुरा पनि उल्लेख गरिएको छ भने यसमा चाहिँ अरू बढुवा र विभागीय सजायको विषयमा पनि उल्लेख गरिएको छ र हाम्रो लोकसेवा आयोगलाई प्राप्त म्यान्डेट अनुसार लोकसेवा आयोगलाई निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेद्वार छनौट गर्न परीक्षा सञ्चालन गर्ने कर्तव्य अनुसार हामीले चाहिने सिफारिस गरिएका उम्मेद्वारहरूको सूची यसमा पेश भएको छ भने सार्वजनिक संस्थानहरूतर्फ कतिजना उम्मेद्वारहरू रहेका थिए र कतिजना कहाँ सिफारिस गरियो भन्ने कुरा पनि उल्लेख गरिएको छ। जस अनुसार सार्वजनिक संस्थानतर्फ 31349 व्यक्तिहरूलाई सिफारिस गरिएको विवरण त्यहाँ उल्लेख गरिएको छ भने सार्वजनिक संस्थानमा यो नेपालको संविधान बमोजिम प्राप्त म्यान्डेट अनुसार 95 वटा सार्वजनिक निकायको पदपूर्तिमा लोकसेवा आयोगको प्रतिनिधि रहेको बेहोरा तपाईँलाई जानकारी गराउँछु। त्यसै गरी विभागीय सजायको विषयमा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ र यो विभागीय सजाय र अरू चाहिँ परामर्श दिएका विषयहरू पनि प्रतिवेदनमा उल्लेख गरिएका छन्। त्यसको साथसाथै लोकसेवा आयोगले निजामती सेवा र अरू विषयहरूमा नेपाल सरकारलाई सुझाव पेश गर्ने भन्ने भए अनुसार लोकसेवा आयोगले नेपाल सरकारलाई सुझावहरू पेश गरेको छ। त्यो सुझावहरू सम्माननीय राष्ट्रपतिज्यू मार्फत संसदमा गएर संसदले त्यहाँ व्यापक छलफल गरेर नेपाल सरकारलाई त्यहाँ जवाफ दिने परिस्थिति निर्माण हुन्छ र आगामी नीति निर्माणमा यसले प्रभाव पार्ने भएको हुनाले त्यसमा पनि हामीले सुझावहरू प्रस्तुत गरेका छौँ। खास गरी हाम्रा सुझावहरू मोटामोटी यिनै विषयहरूमा केन्द्रित रहेका छन्।
अध्यक्षज्यू, आयोगले हरेक वर्ष जसो प्रतिवेदन पेश गर्ने गरेको छ, संविधानले हरेक वर्ष चाहिँ राष्ट्रपतिलाई प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्थै गरेको छ, जस अनुसार यहाँहरूले यो 63 वार्षिक प्रतिवेदन हिजो प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा यहाँहरूले अहिले भर्खर यहाँले पनि भन्नुभयो कि कतिपय विवरणहरू छन् र कतिपय सुझावहरू समेटिएका छन्। सुझावहरूको कार्यान्वयनका सन्दर्भमा फितलो छ, कार्यान्वयन हुन सक्दैन अथवा भइरहेका छैनन्, कार्यान्वयनलाई त्यति चाहिँ गम्भीरतापूर्वक लिइएको छैन भन्ने खालको कुराहरू पनि बेला बेलामा उठ्ने गरेको छ। यहाँले यहाँको अनुभव के छ? गत आर्थिक वर्षमा पनि यहाँ आफैले प्रतिवेदन पेश गर्नुभएको थियो, केही कार्यान्वयन भएका छन् सुझावहरू? सकारात्मक छन् अवस्था?
सकारात्मक छन्। अब केही कार्यान्वयन भएका छैनन् विभिन्न कारणले, जस्तो नेपालको संविधान जारी भइसकेपछि एउटा अम्ब्रेला एक्टको रूपमा आउनुपर्ने निजामती सेवा ऐन यो 6 वर्षको अवधिमा पनि आउन नसक्नाले त्यसले चाहिँ समग्र निजामती सेवा सञ्चालन गर्नेको साथसाथै प्रदेश र स्थानीय तहका कर्मचारी व्यवस्थापन र तत्तत् निकायहरूबाट चाहिँ ऐन निर्माण गरेर कर्मचारी व्यवस्थापन गर्ने विषयमा पनि अवरोध उत्पन्न भएको छ। यी विषयहरू पनि सुझावको रूपमा गत विगत वर्षहरूदेखि नै आइराखेकामा अहिलेसम्म त्यो आउन सकेका छैन। तर हामीले दिएका सुझावहरू अनुसार कतिपय विषयहरू कार्यान्वयन भएका छन्। जस्तो नयाँ ऐन संविधान जारी भइसकेपछि लोकसेवा आयोग ऐन र नियम लोकसेवा ऐन आयोग ऐन जारी हुनु आवश्यक थियो। त्यसको लागि हामीले विगतमा सुझाव दिएकोमा लोकसेवा आयोग ऐन 2079 साल असार 1 गते जारी भएको छ भने तदनुरूप लोकसेवा आयोग नियमावली पनि यो यही भदौ 6 गते जारी भए अनुसार हामीले लोकसेवा आयोगले लोकसेवा आयोग कार्यविधि निर्देशिका भदौ 30 गते जारी गरेर आफ्ना काम कारवाहीहरू नियमित गर्ने अवसर प्राप्त गरेका छौँ। त्यसै गरी निजामती सेवाका कतिपय विषयहरूमा अरू सुधारका विषयहरूमा पनि सुझावहरू केही कार्यान्वयन भएका छन् भने केही सुझावहरू कार्यान्वयन भएका छैनन्। ती सुझाव कार्यान्वयन गर्नको लागि हामी निरन्तर नेपाल सरकारलाई सुझावहरू दिइराखेका अवस्था छ।
अध्यक्षज्यू, निजामती सेवाको हामीले कुरा गरिरहँदा अथवा सरकारी सेवाको हामीले कुरा गरिरहँदा सरकारी सेवाका विषयमा विभिन्न खालका टिप्पणीहरू पनि हुने गरेका छन्। पछिल्ला दिनमा ती खालका टिप्पणीहरू झनै बढ्दै गएको देखिएको छ कि स्थायी सरकारका रूपमा रहने कर्मचारी संयन्त्रले सही ढंगले काम गर्न सकेन, त्यसका पछाडि योग्यताका कुराहरू पनि गरिन्छन्, त्यसका पछाडि अन्य विभिन्न कुराहरू पनि गरिन्छन्। अब हामीले लोकसेवा आयोगको त्यसमा भूमिकाको यदि हामी चर्चा गरिरहँदाखेरि योग्यताको सन्दर्भ हामीले कुरा गर्दाखेरि किन हाम्रो चाहिँ कर्मचारी संयन्त्र सही ढंगले काम गर्न सकेन भन्ने गुनासो अथवा त्यस्ता आलोचनाबाट घेरिनु परिरहेको छ? यहाँ पनि लामो समय निजामती सेवामा रहनुभयो, अब अहिले लोकसेवा आयोगको अध्यक्ष हुनुहुन्छ।
अब यो विषयमा लोकसेवा आयोगको छनौट प्रक्रिया मात्रै जिम्मेवार छैन, लोकसेवा आयोग राष्ट्रको समग्र परिस्थितिहरू यसमा अनुकूल बनाउनु पर्ने अवस्था हुन्छ र घरदेखि नै आफ्ना बालबालिकाहरूलाई त्यही अनुसार ओरिएन्ट पनि गर्नुपर्ने अवस्था छ भने लोकसेवा आयोगले त एउटा छनौटका संसारमा प्रचलित र नेपालमा पनि लागू गर्न उपयुक्त छनौटका सिद्धान्त अनुसार लोकसेवा आयोगले कर्मचारीहरू छनौट गरेर सिफारिस गर्ने गरेको छ। लोकसेवा आयोगको यो 72 वर्षको निरन्तरको इतिहासमा लोकसेवा आयोगले यो छनौट प्रक्रियामा एउटा ख्याति पनि प्राप्त गरेको छ भने त्यही अनुसार नेपालको संविधानले पनि पहिले निजामती कर्मचारीको छनौटको मात्रै जिम्मेवारी दिएकोमा अहिले सार्वजनिक संस्थान अरू निकाय सुरक्षा निकायहरू लगायतमा पनि छनौटको अधिकार प्रदान गरेको छ। त्यो अनुसार त्यो अधिकार अनुसार कर्तव्य अनुसार हामीले आफ्नो भूमिका निर्वाह गरिराखेका छौँ र यसमा चाहिने आयोगले सन्तुष्टि लिइराखेको अवस्था छ र सुधारका अरू काम जारी छन्। तर हामीले चाहिने कुन कर्मचारी कस्तो छ कुन किसिमले काम गर्छ भनेर व्यावहारिक पक्षको जानकारी पहिले नै पूर्वानुमान गरेर केही सिद्धान्तका आधारमा छनौटका प्रक्रियाहरू सञ्चालन त हामीले गर्छौँ तर व्यवहारमा गइसकेपछि तदनुरूपको हुन नसकेको हामीलाई पनि महसुस भइराखेको छ र हामीले निरीक्षण अनुगमनको सिलसिलामा पनि त्यस्ता कुराहरू पाएका छौँ, सुझाव पनि दिएका छौँ। तर चाहिँ अब यो विषयहरू जति चाहिँ आम जनताले अरू चाहिँ समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको अपेक्षा छ, निजामती कर्मचारीहरू अरू या अरू राष्ट्र सेवकहरू जुन किसिमले जनताको सेवामा समर्पित हुनुपर्ने, निस्वार्थ ढङ्गले समर्पित हुनुपर्ने अवस्था हो, त्यो अनुसार चाहिँ हुन सकिराखेको छैन। यसमा चाहिने राष्ट्रका सबै पक्षहरू जिम्मेवार छन्, सबै पक्षहरूले सुधारको लागि आफू अगाडि आउनुपर्छ जस्तो मलाई लाग्छ।
अध्यक्षज्यू, आयोगका सन्दर्भमा चाहिँ यहाँले अघि उल्लेख गर्नुभयो, एउटा विश्वसनीय संस्थाका रूपमा, संगठनका रूपमा आयोग रहेको छ। हिजो मात्रै पनि प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले आयोगले जनताको आस्था र विश्वासको धरोहरका रूपमा काम गरिरहेको भनी प्रशंसा पनि यहाँहरूको गर्नुभयो, र सार्वजनिक प्रशासनलाई स्वच्छ र समावेशी बनाउन आयोग सफल हुने भनेर एउटा विश्वास पनि व्यक्त गर्नुभएको छ, अथवा अपेक्षा पनि व्यक्त गर्नुभएको छ। त्यो भनेको चाहिँ के हो, जस्तो स्वच्छ समावेशी बनाउन आयोग अझ सफल हुने भन्नुको त्यो अपेक्षा राख्नुको तात्पर्य के हो भन्ने बुझिन्छ, र त्यसलाई आयोगले कसरी लिन्छ, कसरी त्यो कार्यान्वयनमा लैजानुहुन्छ यहाँहरूले राष्ट्रपतिको सुझावलाई?
राष्ट्रपतिजीबाट त्यो सुझावहरू हामीलाई दिइएको छ। यसमा समावेशी, हाम्रो नेपालको संविधानले नै समावेशीताको सिद्धान्तलाई अङ्गीकार गरेर तदनुरूप निजामती सेवा ऐन र अन्य ऐनहरूबाट खुला सम्पूर्ण पद संख्याको खुला प्रतियोगिताबाट पदपूर्ति हुने पदको 55% खुलामा राखेर 45% समावेशीमा राख्ने, र सो 45% 100% मानेर समावेशीका क्लस्टरहरू अनुसार निश्चित प्रतिशत समावेशीको लागि छुट्याउनु पर्ने भनेर हाम्रो संविधान ऐन कानूनले व्यवस्था गरे अनुसार समावेशिताको सिद्धान्त आएको छ। विगत 14 वर्षदेखि यो कार्यान्वयनको क्रममा रहेको छ। समावेशीताबाट पदपूर्ति गर्ने सम्बन्धमा 10-10 वर्षमा पुनरावलोकन गर्ने भनेकोमा 14 वर्षसम्म पनि पुनरावलोकन हुन नसकेको एकातिर यथार्थ छ भने, राष्ट्रिय समावेशी आयोगले पनि यसमा केही सुझावहरू दिएको छ भने, सम्मानित सर्वोच्च अदालतबाट पनि त्यो समावेशीताको सिद्धान्त चाहिँ आवश्यक वर्ग क्षेत्र का लागि लागू गर्नु, सधैँभरि एउटै वर्गले मात्रै सुविधा फाइदा लियो भन्ने खालका सुझावहरू पनि प्राप्त भएका छन्। त्यही परिप्रेक्ष्यमा समावेशी विज्ञापनबाट यो वर्ष 1023 जना उम्मेद्वारहरू स्थायी सिफारिस भएका छन्, र अहिलेसम्म चाहिँ समावेशीताको यो अन्तिम 15 वर्षमा चाहिँ समावेशी समूहबाट कुल 22,692 जना उम्मेद्वारहरू स्थायी नियुक्तिको लागि सिफारिस भएको हाम्रो तथ्याङ्क रहेको छ। समावेशीबाट राष्ट्र सेवा गर्ने स्थानमा नेपालको समग्र क्षेत्रको झलक प्राप्त भएको छ। यसले राष्ट्रमा एउटा एकताको सूत्रमा आबद्ध गर्नको लागि थप मद्दत गरेको छ। यसका साथसाथै हामीले प्रतिस्पर्धी र योग्य व्यक्तिहरू कहीँ पछि पर्लान् कि परिराखेका छन् कि भन्ने कुरालाई पनि गम्भीर रूपमा मनन गरेर यसलाई चाहिँ नि परिमार्जन गर्नुपर्ने अवस्था चाहिँ विभिन्न अध्ययनहरूले देखाइराखेको अवस्था छ। सम्मान्य राष्ट्रपतिज्यूबाट त्यसैतर्फ संकेत गर्नुभयो जस्तो मलाई लाग्छ।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी लोकसेवा आयोगले हिजो 63 औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ। आयोगका प्रतिवेदनमा के छन् र कर्मचारी संयन्त्रलाई कसरी अझ स्वच्छ र समावेशी बनाउन सकिन्छ लगायतका विषयमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ आयोगका अध्यक्ष माधव प्रसाद रिग्मी। रिग्मीज्यू, अब आयोगको विश्वसनीयताको विषयमा, आयोगको कामका विषयमा त्यति धेरै प्रश्नहरू हामी कहाँ छैनन्, किनभने आयोगको विश्वसनीयतालाई सबैले एउटा महत्वपूर्ण रूपमा प्रशंसा गरिरहेका छन्। आयोग नभएको भए म कहाँ यसरी पुग्न सक्थेन भनेर तल्लो वर्गका, तल्लो समुदायका मानिसहरूले भनिरहेका छन्, जो आफ्नो योग्यताकै कारणले माथिल्लो ठाउँमा पनि पुगेका छन्। यद्यपि योग्यताको सँगसँगै कतिपय अवस्थामा चाहिँ त्यसको दुरूपयोग पनि भएको पाइएको छ। आफन्त, नातागोता, दलीयकरण, भविष्यका लागि संस्था बनाउने भन्दा पनि आफ्नो नजिकका मान्छेलाई चाहिँ अहिले म ठाउँमा भएको बेलामा गरिहालौं भन्ने खालका अवस्थाहरूले निकै ठूलो समस्या निम्त्यायो भन्ने खालका प्रतिवेदनहरूले पनि यहाँहरूको औँल्याएको छ, र नेपालमा हुने भ्रष्टाचारमा त्यो पनि एउटा कारणका रूपमा, महत्वपूर्ण यो यो एउटा चाहिँ विधाका रूपमा अघि बढ्दैछ भनेर भ्रष्टाचार विरूद्ध काम गर्ने संस्थाहरूले प्रतिवेदनहरूमा पनि उल्लेख गर्ने गरेका छन्। अब यसको समाधान चाहिँ के हुन्छ?
स्थायी पदपूर्तिको लागि लोकसेवा आयोगमा प्राप्त भएका मागमा लोकसेवा आयोगले स्थापित सिद्धान्त मूल्य मान्यता अनुसार सिफारिस गरेका उम्मेद्वारको ल्याकत, योग्यता र आयोगको चाहिँ योग्यता, स्वच्छता र निष्पक्षतामा त्यति प्रश्न उठे जस्तो मलाई लाग्दैन। तर नेपाल सरकारबाट विभिन्न आयोग समितिहरू गठन गर्ने र ती आयोग समितिलाई निरन्तर जारी राख्ने, म्याद थप गर्ने, एकपछि अर्को आयोग गठन गर्ने लगायतबाट त्यस्ता नियुक्ति र भर्नाका प्रक्रियाहरू भएका हुन सक्छन्। त्यसतर्फ चाहिँ आम जनसमुदायको असन्तुष्टि रहेको हुन सक्छ। त्यस्ता विषयहरूलाई क्रमशः त्यो राष्ट्रको चाहिँ एउटा कोषबाट तलब भत्ता सुविधा पाउने विषयमा आयोगमा आयोग छू नभएका विषयहरूलाई नियन्त्रण गर्नको लागि संविधानले पनि हामीलाई चाहिँ जिम्मेवारी दिएको हुनाले, संविधानले पनि सबैलाई त्यसतर्फ इङ्गित गर्न खोजेको हुनाले त्यसमा सबैको जिम्मेवारी रहनुपर्छ र यस्ता प्रवृत्तिहरू छन् भने ती सुधार हुनुपर्छ भन्ने हामीलाई लाग्छ।
जस्तो 95 संस्थाको सन्दर्भ यहाँले जोड्नुभयो, यी 95 संस्थाहरूमा जुन भर्नाको प्रक्रिया छ, बढुवाको प्रक्रिया छ, सरुवाको प्रक्रिया छ, जसलाई चाहिँ सामान्य सिद्धान्त अनुसार अगाडि बढाउनु पर्छ भनेर संविधानले व्यवस्था गरेको छ, तद अनुरूप हुन नसकेका कुराहरूका सन्दर्भमा चाहिँ अब यसलाई कसरी अगाडि बढाउन सकिन्छ?
लोकसेवा आयोगको सम्बन्धमा संविधानको धारा 243(2) निजामती सेवाको पद बाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्नेछ भन्ने कुरा उल्लेख गरेको छ। यसमा हामी त्यस्ता संस्थाहरूको सेवा शर्त सम्बन्धी ऐन विनियममा परामर्श प्रदान गर्ने गर्छौँ भने उक्त परामर्श अनुसार त्यस्ता नियम विनियम आधिकारिक निकायबाट स्वीकृत भइसकेपछि ओएनएम सर्वेक्षण भए अनुसार कायम रहेको रिक्त पदमा पदपूर्तिको लागि संख्या माग भइसकेपछि हामीले हाम्रो क्यालेन्डर अपरेसन अनुसार पदपूर्तिको लागि हामीले अनुमति प्रदान गर्दछौँ। त्यसपछि पदपूर्तिको प्रक्रिया सुरु हुन्छ। ती सबै प्रक्रियाहरू लिखित परीक्षाको नतिजा प्रकाशन गर्नेसम्मका प्रश्नपत्र निर्माणदेखि त्योसम्मका सम्पूर्ण कामहरू लोकसेवा आयोगको स्थापित मान्यता सिद्धान्त अनुसार आयोगले आन्तरिकीकरण गरेको छ निजामती सेवा सर। तत्पश्चात हामीले ती संस्थाहरूको ऐन नियममा व्यवस्था भए अनुसार र संविधानले हामीलाई दिएको म्यान्डेट अनुसार मात्र आफूलाई कायम राखेर रा, अन्तर्वार्ता र सिफारिसका अरू बाँकी कामहरू चाहिँ सम्बन्धित संस्थाहरूलाई जिम्मा दिन्छौँ र त्यसपछि त्यहाँ हुने अन्तर्वार्ता र सिफारिसमा लोकसेवा आयोगको कर्मचारीको प्रतिनिधित्व रहने गरेको छ। अब त्यहाँ 3-4 जना 5 जना अन्तर्वार्ता समितिमा भएको अवस्थामा लोकसेवा आयोगको प्रतिनिधित्व एकजना प्रतिनिधि त्यहाँ जाने अवस्था छ। अब यही लिमिटेसनमा हामीले काम गर्नुपर्ने अवस्था भएको हुनाले त्यहाँ चाहिँ नै लोकसेवा आयोगको एउटा प्रतिनिधि गर्न सक्ने काम गर्छ। मलाई लाग्छ सबै राष्ट्रका सबै अधिकारीहरू जिम्मेवार हुनुहुन्छ, ऐन कानुनले बाँधिनु भएको छ उहाँहरू र अन्तर्वार्ताको लागि पनि एउटा निश्चित चाहिँ नै अङ्क छ। त्यसमा पनि अधिकतम 70%भन्दा बढी र न्यूनतम 40%भन्दा कम दिन मिल्दैन, कारण खुलाउनुपर्छ। त्यो सबैले दिएको अङ्क सल्लाह नगरिकन अलग अलग अङ्क दिएर त्यसलाई एभरेज गरेर सिफारिस हुने भएको हुनाले त्यसको चाहिँ नै त्यस्तो केही चाहिँ नै अरू अन्यथा व्यवहारको कुरा पनि ले पनि खासै बढी असर पार्ने स्थिति हुँदैन र त्यसपछि परिचालन गर्ने सम्बन्धमा हाम्रो लोकसेवा आयोगको त्यसमा नियन्त्रण र भूमिका केही पनि नहुने भएको हुनाले मुलुकको समग्र राजनीतिक, आर्थिक, सामाजिक परिस्थिति परिवेशले त्यस्ता विषयहरूलाई असर प्रभाव पारेको हुनसक्छ र यसमा चाहिने थप स्वच्छताको लागि सबै निकायहरू जिम्मेवार हुनुपर्ने जस्तो मलाई लाग्छ।
अब हालैका अलिकति केही चाहिने अन्तिममा विषयहरूमा जाउँ कि लामो समयदेखि परीक्षाहरू हुन नसकेका कारण एउटा चाहिँ सरकारी सेवामा प्रवेश गर्छु, निजामती सेवामा प्रवेश गर्छु भनेर बसेका लाखौं विद्यार्थीहरू चाहिँ अलमलमा थिए र पछिल्लो समयमा केही परीक्षाहरू खोलिएको छ। यद्यपि यो जुन प्रक्रिया छ अब यसमा चाहिँ एउटा अनिश्चितता देखिएको छ। अब दरखास्त भर्यो, परीक्षै नहुने, परीक्षा सरिरहने, कतिपयले बीचमै त्यो कुराहरू चाहिँ स्थगन गरिदिने, त्यसबारेमा जानकारी पनि नहुने, यी समस्याहरूबाट समाधान तिर चाहिँ पुग्ने प्रयासहरू के कसरी अगाडि बढाइएको छ अथवा योलाई कसरी कति जिम्मेवारपूर्ण कति गम्भीरतापूर्वक यहाँहरूले चाहिँ भनौँ न लिनुभएको छ?
हामी यसमा अत्यन्त जिम्मेवार छौँ र धेरै मेहनतका साथ आयोग र कर्मचारीहरूले काम गरिराखेको अवस्था म तपाईँ मार्फत सबै आम समुदाय जनसमुदायहरूमा जानकारी गराउन चाहन्छु र सबैले लोकसेवा आयोगको गौरव गरिमा प्रति विश्वास गरेर आयोगलाई आस्थाको धरोहर बनाएर विश्वास गर्नुभएकोमा म सबैप्रति हार्दिक आभार तथा कृतज्ञता पनि प्रकट गर्न चाहन्छु। विगतमा कोभिडको 19 कारणले रोकिएका र लोकसेवा आयोग 3 महिना रिक्त भएको कारणले रोकिएका समेत र विगत वर्षमा हामीले प्रतिवेदन बुझाएको वर्षको क्यालेन्डर र अपरेसन अनुसारको काम समेत गरेर हामीले 3 वर्षका काम एकैचोटि एकै वर्षमा सम्पन्न गर्नुपर्ने अवस्था थियो। हाम्रो आयोग चाहिँ आएको 14 महिना अगाडि आइसकेपछि हामीले 100 दिने कार्ययोजना जारी गऱ्यौँ। तत्कालै 100 दिने कार्ययोजनामा हामीले पुराना पेन्डिङ कामहरूलाई हामी 100 दिनभित्र सम्पन्न गर्छौँ या एउटा लजिकल एन्डमा पुर्याउने तर्फ उन्मुख गराउँछौँ भने क्यालेन्डर अपरेसन अनुसारका कामहरू हामी सबै सम्पन्न गर्छौँ भन्ने हामीले स्ट्रेटेजी अप्नाए हामीले चाहिने प्रतिबद्धता व्यक्त गरे अनुसार हामी योजनाबद्ध ढङ्गले अगाडि बढ्यौँ। त्यसमा हामीले केही स्ट्रेटेजीहरू चेन्ज गर्यौँ। पहिले चाहिँ 1 शिफ्ट मात्रै अन्तर्वार्ता हुन्थ्यो भने हामीले 2 शिफ्ट अन्तर्वार्ता सञ्चालन गर्यौँ। त्यस्तै लिखित परीक्षाहरू पहिले 1-2 शिफ्ट मात्रै सञ्चालन हुन्थ्यो भने हामीले 3-4 शिफ्ट पनि परीक्षा सञ्चालन गर्यौँ। त्यसै गरेर कर्मचारीहरू 24 घन्टा खटेर ती परीक्षाहरू हामीले मोटामोटी सञ्चालन गरेर करिब करिब हामी अब क्यालेन्डर अपरेसन अनुसार सञ्चालनको अवस्थामा आइपुग्न लागेका छौँ। यो बीचमा कर्मचारी समायोजनको कारणले र अरू विविध कारणले सम्मानित सर्वोच्च अदालत र अन्य अदालतहरूमा विचाराधीन रहेको कारणले रोकिएका केही मुद्दाहरू र थारू कल्याणकारिणी सभाले 6.6% पेश गरेको रिट अनुसार सम्मानित सर्वोच्च अदालतबाट 6.6% सिटमा चाहिँ छुट्याएर अरू बाँकी काम कारवाही गर्नु भन्ने हामीलाई चाहिँ अहिले अन्तरिम आदेश आए अनुसार केही काम कारवाहीमा केही चाहिने असजिलोपना अवश्य उत्पन्न भएको छ तर हामीले त्यसलाई न्यूनीकरण गर्दै पदपूर्तिका प्रक्रियाहरू अगाडि बढाएका छौँ र हामी चाहिँ 3 वर्षको काम 1 वर्षमा सम्पन्न गर्ने सन्दर्भमा अधिकांश कामहरू हामीले सम्पन्न गरिसकेका छौँ भने अब यो चाहिँ पुष माघसम्ममा
हजुर अध्यक्षज्यू यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। लोकसेवा आयोगले हिजो 63 वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ। यिनै विषयमा अन्तर्संवादमा केन्द्रित थियौं। लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी हामीसँग हुनुहुन्थ्यो। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। हामीलाई विदा दिनुहोस्। नमस्कार।